पश्चिम डायरी का साथ में
टीवी हेर्ने इंटरनेशनल तरीका डिस होम डिलाइटफुल लाइफस्टाइल
नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेमा निर्माणाधीन ग्रामीण सामुदायिक विद्युतीकरणको काम वर्षौंदेखि अलपत्र, राप्ती बगौडा जोड्ने हुलाकी सडक मुआब्जा नपाएपछि निर्माण कार्य रोक्ने तयारी।
स्थानीय प्रशासनले निर्माण सामग्री नदिँदा कर्णाली तटबन्ध निर्माण कार्य रोकियो। छिन्चु जाजरकोट सडक खण्डमा एक वर्षभित्रै 12 पक्की पुल बन्ने।
बाँके अवैध हतियारको ट्रान्जिट प्वाइन्ट, सुरक्षा चुनौती, बाँके खजुरा गाउँपालिकाद्वारा बोर्डिङ स्कुललाई निगरानी।
र नेपालगञ्ज आशीर्वाद कप क्रिकेटको उद्घाटन खेलमा जिसान बाँके विजय। बाँके नरैनापुरमा गाउँ स्तरीय क्रिकेट प्रतियोगिता सुरु।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा बाँकेमा निर्माणाधीन ग्रामीण सामुदायिक विद्युतीकरणको काम वर्षौंदेखि अल्पत्र रहेको सन्दर्भ रहेको छ। म्याद थप्दै काम लम्ब्याउँदै सपना, त्यहाँका वासीहरूको सपना अधुरै, 8 काम अल्पत्रको सन्दर्भ रहेको छ। बाँकेमा निर्माणाधीन ग्रामीण सामुदायिक विद्युतीकरणको काम वर्षौंदेखि अल्पत्र परेको हो। बाँकेको राप्ती सुनारी र नरैनापुर गाउँपालिकामा निर्माणाधीन 2 विद्युतीकरणको काम वर्षौंदेखि अल्पत्र परेको हो। दुवै विद्युतीकरणको काममा ठेकेदारले पटक पटक म्याद थपेर काम लम्ब्याउँदै आएका छन्। राप्ती सुनारी गाउँपालिका वडा नम्बर 1 खास कुसमा स्थित कुसुम ग्रामीण सामुदायिक विद्युतीकरण र नरैनापुर सहित राप्ती सुनारीका 4 वडालाई जोड्ने सुनारी बघौडा ग्रामीण विद्युतीकरणको काम अल्पत्र पर्दा स्थानीय विद्युत सेवा उपयोग गर्नबाट वञ्चित हुँदै आएका छन्। विद्युत नहुँदा स्थानीय कृषि, सिँचाइ, व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत सुविधाबाट वञ्चित भएका हुन्। तोकिएको समयभित्र काम नगरी ठेकेदारले पटक पटक म्याद थप्ने काम मात्रै गरेको छ। काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुको साटो विद्युत प्राधिकरणकै माथिल्लो निकायले संरक्षण गरिरहेको स्थानीय बासिन्दाहरूको गुनासो रहेको छ। अल्पत्र रहेको विद्युतीकरणको काम अगाडि बढाउन पटक पटक ठेकेदार र विद्युत प्राधिकरणलाई आग्रह गर्दा पनि सुनवाई नभएको राप्ती सुनारी गाउँपालिका अध्यक्ष लाहुराम थारूले बताउनु भयो। राप्ती सुनारी गाउँपालिकाको खास कुसमालाई नयाँ वर्ष 2075 वैशाख 1 अवसरमा बत्ती दिने ठेकेदार र विद्युत प्राधिकरणका जिम्मेवार अधिकारीले जनाएको प्रतिबद्धता समेत पुरा हुन सकेन। सुगम जिल्लाको दुर्गम ठाउँका रूपमा परिचित बाँकेको नरैनापुर सहित राप्ती सुनारीका चारवटा ओडालाई लक्षित गरेर निर्माणाधीन सुनारी बघौडा ग्रामीण विद्युतीकरणको काम 8 अल्पत्र रहेको छ। नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
बाँकेमा हुलाकी सडक निर्माणका लागि अधिकरण गरेको जग्गाको मुआब्जा नपाएपछि जग्गा धनीले काम रोक्ने तयारी गरेका छन्। आर्थिक वर्ष 2067-68 मुआब्जा दिन सुरु गरे पनि अहिलेसम्म नपाएको जग्गा धनीहरूको गुनासो छ। मुआब्जा नपाएका जग्गा धनीहरू बाँकेमा निर्माणाधीन 44 हुलाके सडक 2 प्याकेजमा विभाजन गरेर निर्माण गर्ने विषयमा विवादित छन्। पुष्पलाल चोकबाट झगडियासम्मको 22 पहिलो र झगडियाबाट सुया बगौडासम्मको 22 दोस्रो प्याकेजमा निर्माणको काम भइरहेको छ। विश्वराज पछलडङ्ग्याले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
स्थानीय प्रशासनले नदीजन्य निर्माण सामग्री प्रयोगमा रोक लगाउँदा कर्णाली नदीको तटबन्ध निर्माण कार्य पूर्ण रूपमा ठप भएको छ। पाँच वर्षदेखि गुरु योजना अनुसार सम्पन्न गर्ने उद्देश्यका साथ निर्माण भइरहेको तटबन्ध ठप्प भएको हो। राजापुर नगरपालिका र गिरुवा गाउँपालिका जोगाउन कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजनाले निर्माण गरिरहेको तटबन्ध 3 वर्ष अघिदेखि सञ्चालन भइरहेको छ। पर्यटकीय मार्गको अवधारणा अनुसार आयोजनाले अघि बढाएको तटबन्ध निर्माण कार्य ठप्प भएको कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजनाका प्रमुख धर्मराज न्युपानेले बताउनुभयो। निर्मल घिमिरेले नागरिकमा खबर लेख्नु भएको छ।
छिन्चु जाजरकोट सडक खण्डमा पर्ने सानाठुला खोलामा 12 पक्की पुल निर्माण एकसाथ अघि बढाइएको छ। एक वर्षभित्र सबै पुल बनिसक्ने गरी काम अघि बढाइएको हो। सडक विस्तारसँगै लामो समयदेखि ओझेलमा परेको पुल निर्माणले पछिल्लो समय तीव्रता पाएको छ। भेरी करिडोर अन्तर्गत छिन्चु जाजरकोट सडकको स्तर उन्नति गर्ने उद्देश्य अनुरूप पक्की पुल निर्माण थालिएको हो। यो सडक खण्ड 2 वर्ष अघिदेखि नै कालोपत्री भइसकेपछि पुल नहुँदा बर्खामा खोला बढेपछि यातायात सेवा अवरुद्ध हुँदै आएको थियो। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
कानुनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक सहर हुने कानुनी प्रावधान विपरीत बाँकीमा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ। खुल्ला सिमाना असुरक्षाको अवस्था र वन जङ्गलमा भइरहेको चोरी सिकारीले बाँकीमा अवैध हतियारको अवस्था भयावह रहेको देखिएको हो। भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइबीच गत वर्ष प्रहरीले 6 हात हतियार खरखजाना मुद्दा चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकीका अनुसार गत वर्ष भरुवा बन्दुक 2, कटुवा पिस्तोल 1, इयरगन 2, विदेशी पिस्तोल 1, थान गोली 14 र अभियुक्त 8 नियन्त्रणमा लिएको हो। पछिल्ला 2 वर्ष यता 25 हतियार बाँकीको राप्तीपारी क्षेत्रमा नामसारी भएर गएको विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ। राप्तीपारी क्षेत्रमा सुरक्षा थ्रेट बढेर र हतियार गएको हो वा कुनै योजनाका लागि सुबारे जाँच चलिरहेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
अभिभावकबाट चर्को शुल्क उठाउने बोर्डिङ स्कुललाई बाँकेको खजुरा गाउँपालिकाले निगरानी बढाउने भएको छ। गाउँपालिका क्षेत्रभित्र सञ्चालित बोर्डिङ स्कुलले चर्को शुल्क लिएर प्रभावकारी सेवा सुविधा नदिएको पाइएको कारवाहीको दायरामा ल्याउने तयारी खजुरा गाउँपालिकाले गरेको छ। नयाँ शैक्षिक सत्रको सुरुवात भएसँगै सरकारी र बोर्डिङ स्कुलले धमाधम भर्ना अभियान थालेका छन्। सद्भाव दैनिकमा खबर छ।
प्रदेश 5 सरकारले प्रस्तुत गरेको बजेट पास भएको छ। हिजो बसेको संसदको बैठकले बजेट पास गरेको हो। 4 अघि सरकारले प्रस्तुत गरेको 3 महिने बजेटमा आइतबारदेखि छलफल सुरु भएको थियो। प्रदेशसभा नियमावली 2074 नियम 133 उपनियम 12 बमोजिम प्रदेश नम्बर 5 प्रदेश सरकारको आर्थिक वर्षको 74-75 सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित गरेको हो। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा दमकल व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाको योजना।
हामीले तत्कालै दमकलका कुराहरू गरेन भने क्षति न्यूनीकरण गर्न सकमा चाहिँ अहिले हामीसँग सम्भावना धेरै कम रहन्छ र भएको स्रोत साधनलाई अधिकतम उपयोग गर्ने हाम्रो उद्देश्य रहेको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
नमस्कार, म प्लम्बर।
म व्यवसायी।
म वैदेशिक रोजगारीमा छु।
म सेक्युरिटी गार्ड।
म सवारी चालक।
म एक सचेत महिला हुँ।
म जागरूक नागरिक हुँ।
म तपाईँ जस्तै
आम नागरिक हुँ
जो आफ्नो सिपमा,
मेहनतमा,
लगनशीलतामा,
कर्ममा विश्वास गर्छु।
सूचना स्रोत र मौका पाएमा उनले गर्न नसक्ने के छ र? मलाई विश्वास छ उनको क्षमतामा।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-390।
Hyundai Traffic Safety।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा चालकलाई त असर गर्छ नै, साथमा त्यसले निम्त्याउने एक तिहाई दुर्घटनामा यात्रु, पैदल यात्री र अन्य सवारी साधनलाई पनि असर गर्दछ। सवारी साधन चलाउँदा मादक पदार्थको सेवन नगरौँ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँके जिल्ला तराई क्षेत्रमा पर्छ। गर्मी महिनामा अत्यन्त गर्मी र जाडोमा अत्यन्त जाडो भनेर बाँके जिल्लालाई चिनिन्छ। विशेषतः वैशाख र जेठ महिनामा यो जिल्लामा तातो हावा, लू चल्ने, घाम अत्यन्त चर्को लाग्ने गर्दछ, जसका कारण आगलागीका घटना पनि वृद्धि हुँदै गएको छ। आगलागी भइहाल्यो त्यसको नियन्त्रणका लागि वरुण यन्त्र अर्थात् दमकलको आवश्यकता तत्काल पर्छ। तर नेपालगञ्ज उपमहानगरपालिकासँग चालु अवस्थाको एउटा मात्र दमकल छ। दुईवटा दमकल बिग्रिएको अवस्थामा रहेको छ। दमकलको संख्या बढाउनेतर्फ के छ नेपालगञ्ज नगरपालिकाको योजना? नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल।
यो एकदम हावाहुरीको मौसम हो र यो मौसममा धेरै आगलागीका घटनाहरू हुने सम्भावित खतरालाई विस्तृत गरेर हामी यहाँका घटनालाई न्यूनीकरण गर्नको लागि प्रयास गरिरहेछौँ।
अहिले पछिल्लो समय यो आगलागीका घटनाहरू एकदमै बढिरहेका छन्। यो आगलागी नियन्त्रण गर्न उपमहानगरपालिकालाई कहाँनिर चुनौती छ?
एउटा त हामीसँग एउटा मात्रै एम्बुलेन्स छ, नम्बर एक। दोस्रो कुरा, करिब यहाँ त अब हाम्रो 23 वडाहरूमा छ र विशेष गरेर अन्य गाउँपालिका र छिमेकी राष्ट्र रूपडियासम्म पनि पठाउनु पर्ने, भारतको रूपडियासम्म पनि पठाउनु पर्ने अवस्था चाहिँ यो नगरपालिकाले झेल्दै आएको छ र यसलाई न्यूनीकरण गर्नको लागि र हामी स्रोत साधन सम्पन्न बनाउनको लागि हामी प्रयासरत छौँ र हाम्रो जनशक्ति पनि दक्ष जनशक्ति छैन। 2-3 महिना अगाडि नै हामीले एउटा काठमाडौँ महानगरपालिकाबाट समन्वय गरेर त्यहाँको एक्सपर्टिजहरू ल्याएर यो दमकल सम्बन्धी हामीले ट्रेनिङ गराएको थियौँ र यसलाई चाहिँ अब दमकल थप गरेर हाम्रा जनशक्तिलाई दक्ष बनाई यसलाई चाहिँ न्यूनीकरण गर्ने र घटनालाई चाहिँ हामीले सहजै नियन्त्रणमा लिने
अब आगलागी भइरहेको हुन्छ, धेरै क्षति भइरहेको हुन्छ, तर समयमा दमकल पुग्न अझै पनि सकिरहेको हुँदैन। अब यसलाई कसरी सुधार गर्न सकिन्छ, यस विषयमा कस्तो खालको छलफल भइरहेको छ?
यो विषयमा म आइसकेपछि, म आएको करिब 6 महिना भयो नेपालगञ्ज उपमहानगरपालिकामा र यो उपमहानगरपालिकामा दमकल हामीसँग एउटा मात्रै छ र हामीले आगलागी भएको घटनाको 5 मिनटमै हामीले दमकल चाहिँ मुभ गराउन सक्ने परिपाटी कायम गरेका छौँ र तत्कालको अवस्थामा चाहिँ हामीसँग सीमित स्रोत साधनका कुराहरू प्लस हामीसँग यो जुन अहिले हामी दमकल राख्ने ठाउँ छ त्यो हाइवेमा हुनुपर्छ भन्ने चाहिँ हो। हामी अब कुन ठाउँमा राख्ने भनेर हामी छलफल पनि भइरहेको छ। त्यो हाइवे नहुँदाखेरि त्यो हाम्रो कन्जेस्टेड ठाउँ छ, त्यो निक्लनको लागि 15-20 मिनट लागिहाल्छ। त्यसलाई चाहिँ एउटा जुन हामीले हाइवेकैमा चाहिँ एउटा ठाउँ लिएर अथवा नगरपालिका मा नै राख्ने कि भन्ने पनि कुरो भइरहेको छ र त्यसको लागि धेरै इक्विपमेन्ट्सहरू चाहिने, त्यो भएर पनि अलिक ढिलो भएको छ र अहिलेको सन्दर्भमा भन्ने भने विगतकोमा चाहिँ अहिले खबर गर्न साथ हामी समयमै पुगेको चाहिँ अवस्था रहेको छ।
अब पार्किङको समस्या पनि एउटा देखियो दमकलको, भने अर्को भनेको जस्तो नेपालगञ्ज उपमहानगरपालिकामा एउटा मात्रै दमकल हुँदा अब अन्य कोलपुरबाट, बर्दियाबाट, अन्य क्षेत्रहरूबाट आउँदाखेरि समय लाग्ने र एउटाले मात्रै नभ्याउने अवस्था पनि छ। अब अहिले जनप्रतिनिधि पनि आइसकेपछि र नयाँ योजनाका साथ काम भइरहँदा र अब स्थानीय तहले पनि त्यसका लागि केही गर्न सक्ने अवस्था भएको हुँदाखेरि पछिल्लो यसको के भइरहेछ समाधानको लागि?
यसको लागि सम्भवतः हामीले विभिन्न जाति राष्ट्रहरूसँगको पनि हामी छलफल गरिरहेछौँ र यसमा चाहिँ हामीले जस्तै भारतीय राजदूतावासका कुराहरू, जिआइजिएस र जर्मन संस्था राजसँगको कुराहरू चाहिँ हाम्रो प्रमुखले कुरा गरिरहनु भएको छ। र अब अबको बजेटमा हामीले कतिवटा दमकल चाहिन्छ र भन्ने कुरामा हामी कार्ययोजना तयार भएको छ। र अब नेक्स्ट इयरमा चाहिँ बाहिरबाट आयो भने ठिकै छ, भएन भने पनि हाम्रो आफ्नै बजेटबाट भए पनि दमकल चाहिँ किन्ने चाहिँ कुरो भइरहेछ, आगामी बजेटमा छुट्टिन्छ होला। अब त्यो
हजुर राप्तीबारी क्षेत्रमा पनि यहीँबाट दमकल जाने गर्छ, अब यस्तो परिस्थितिमा कसरी व्यवस्थापन गर्न सकिन्छ त?
अब यसको लागि त दमकल हामीसँग एउटा मात्रै छ, कम्तीमा पनि 4-5 दमकल चाहिन्छ। यो हाम्रो नेपालगञ्जमा चाहिँ विभिन्न ठाउँमा हामीले सेन्टर गराएर जस्तै एउटा यहाँ भयो त्यसरी जिल्लाभरिमा कहाँ कहाँ दमकलका कुराहरू छ। अहिले त स्थानीय सरकार भइसकेपछि यो व्यवस्था त स्वत नै होला, तत्कालीन मध्यकालीन दीर्घकालीन योजनाहरू तयार गर्नुपर्ने अवस्था छ र नगरपालिका नेपाल उपमहानगरपालिका यस सन्दर्भमा चाहिँ आफ्नो योजनाहरू तयार गरिसकेको छ र यसलाई चाहिँ पाइलट प्रोजेक्टको रूपमा नै हामीले अगाडि, किनभने यो धेरै पुरानो नगरपालिका हो, यसका स्रोत साधनहरू पहिल्यै गरी म्यानेज गर्नु पर्थ्यो। पहिला जुन करिब 18-19 वर्षसम्म यसको खासै व्यवस्थापन हामीसँग 3 दमकल भएको अवस्था र मर्मत नगरेर 2 चाहिँ लिलाम भएको अवस्था छ। र अब हामीले तत्कालै दमकलका कुराहरू गरेन भने क्षति न्यूनीकरण गर्नसँगमा चाहिँ अहिले हामीसँग सम्भावना धेरै कम रहन्छ र भएको स्रोत साधनलाई अधिकतम उपयोग गर्ने हाम्रो उद्देश्य रहेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल अझै नेपालगञ्ज उपमहानगरपालिकाकै खबर रहेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 14 वडा समितिको कार्यालयले आयुर्वेदिक औषधालय भवन निर्माणका लागि जग्गा दान दिएको छ। हालै सम्पन्न वडा समितिको बैठकले बालेगाउँमा सञ्चालनमा रहेको आयुर्वेदिक औषधालयका लागि 3 जग्गा दान गर्ने निर्णय गरिएको हो। महेन्द्रनगर स्थित वडा समितिको कार्यालयको उत्तरपट्टि पिच सडकमा रहेको करिब 25 लाख बराबरको सो जग्गा दिएको हो। हालै सम्पन्न वडा समितिको बैठकले बालेगाउँमा सञ्चालनमा रहेको आयुर्वेदिक औषधालयका लागि 3 जग्गा दान गर्ने निर्णय गरेको हो। महेन्द्रनगर स्थित वडा समितिको कार्यालयको उत्तरपट्टि रहेको सो जग्गा हो। औषधालय भवन निर्माणका लागि जग्गा दान दिने निर्णय गरिएको वडा अध्यक्ष ओमकारनाथ मिश्रले जानकारी दिनुभयो। जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र मातहत रहने गरी औषधालय भवन चाँडै नै निर्माण हुने जनाइएको छ।
बाँकेको कोहलपुरमा सोमबारबाट आशीर्वाद पेन्ट्स नेपालगञ्ज कप प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री तथा नेपाल खेलकुद महासङ्घका अध्यक्ष पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा तेन्डी शेर्पा र नेकपा एमालेका युवा नेता ठाकुर गैरेले बलिङ, ब्याटिङ र विकेट किपिङ गरेर उद्घाटन गर्नुभएको थियो। ग्रिन इभेन्टीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा जिसान बाँके ब्लास्टर विजयी भएको छ। जिसान बाँकेले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको आशीर्वाद पेन्ट्स पाल्पा योद्धाजले 153 रन जोड्न सफल भयो। 20 खेलमा पाल्पा योद्धाजका लागि रित गौतमले 50 खेल्दै 63 रन बनाउनु भएको थियो। पाल्पाका लागि शरद खड्काले 36, प्रणित थापाले 24 रनको योगदान दिनुभएको थियो। बाँके जिसानका अजय सहानी तथा सोनु तामाङले 2-2 विकेट लिनुभएको थियो। उता बाँकेको नरेनापुर गाउँपालिकाको महतिनियामा हिजोदेखि गाउँस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गर्नुभएको थियो। युवा तथा खेलकुद व्यवस्थापन समिति कटकुइयाको आयोजना एवं नरेनापुर गाउँपालिकाको आर्थिक सहयोगमा मत्तेनिया स्थित खलिफा खेल मैदानमा सुरु भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले खेलले सामाजिक सद्भाव र मेलमिलापको भावना बढाउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक निर्माणलाई तीव्रता दिएको छ। भारोत्तोलन एकेडेमीको भुइँतला निर्माण सम्पन्न भएको छ। भुइँतलामा रङरोगन कार्य अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभएको छ। प्रतियोगितालाई मध्यनजर गरी स्विमिङ पुल निर्माण पनि तीव्र गतिमा भइरहेको छ। 8 राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी सुविधा सम्पन्न सुटिङ रेन्ज निर्माण गरिने भएको छ। मध्यपश्चिमाञ्चल विकास खेलकुद विकास समितिले रङशाला निर्माणको काम पनि धमाधम भइरहेको जनाएको छ। विश्वराज पसल डङ्ग्याले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा स्थानीय तहमा विकास बजेट विनियोजन
जनताहरूका सानाभन्दा साना समस्याहरू जुनहरू छन् तिनीहरूलाई मध्यनजर गर्दै अशिक्षा, गरिबी अनि स्वास्थ्य र बाटोघाटाहरूलाई नै विशेष प्राथमिकता दिएर ल्याउनुपर्छ जस्तो लाग्छ मलाई।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय तह गठन भएको 9 महिना पुगिसक्यो। स्थानीय तहहरू अहिले विकास योजना र बजेट विनियोजन गर्न व्यस्त भएको पाइन्छ। बाँकीका 8 स्थानीय तहहरूले आफ्नो क्षेत्रको विकास कार्यक्रम योजना र जनताको दैनिक आवश्यकताका लागि बजेट विनियोजन कसरी गर्नुपर्छ भन्ने सन्दर्भमा सहकर्मी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
म ऋषुवेदी। स्थानीय स्तरमा बजेट ल्याउँदाखेरि सर्वप्रथम अब जनताहरूका सानाभन्दा साना समस्याहरू जुनहरू छन् तिनीहरूलाई मध्यनजर गर्दै अशिक्षा, गरिबी अनि स्वास्थ्य र बाटोघाटाहरूलाई नै विशेष प्राथमिकता दिएर ल्याउनुपर्छ जस्तो लाग्छ मलाई, किनभने स्थानीय निकायको विकास भनेको नै साना साना कुराहरूबाट नै विकास हुन्छ।
कृष्ण प्रसाद शर्मा। स्थानीय तहमा बजेट ल्याउँदा आजसम्म यत्रो आयो, कति आयो, कहाँ गयो पत्तो भएन। यत्रो सहर छ, कहीँ जनताले पानी खाने ठाउँ छैन, पिसाबलाई पिसाब गर्ने ठाउँ छैन, बाटो घाटोको यो हालत छ, यसलाई सुधारिनै पर्यो। अनि जनतालाई कताबाट खुसी गराउन सकिन्छ ती कामहरूमा लगानी गर्यो भने धेरै राम्रो होला।
विक्रमजङ थापा। अब प्राथमिकताको कुरा हेर्ने भने हामीले स्थानीयहरूलाई को चाहना के हो, त्यहाँ कुन किसिमको विकास गर्नुपर्छ, जस्तो कि बाटाघाटाहरू यस्तो लथालिङ परेको छ, स्वास्थ्य हेर्नुहोस् यसले गर्दाखेरि प्रदूषण बढी भइरहेको छ, स्वास्थ्यप्रति कन्सन्ट्रेट भएर बाटोमा बटुवाहरू हिँड्छन्, पानी खानेहरू व्यवस्था छैन, बटुवाहरू हिँड्छन्, त्यहाँ कुनै किसिमको शौचालयहरू छैन, इनकेस बाहिरबाट आएका बटुवाहरू गाउँघरबाट आउँछन्, तिनीहरूलाई बाहिर जानु पर्यो भने यहाँ हामीसँग कुनै पनि यो 23 वार्डमा कहीँ पनि त्यस्तो किसिमको एउटा आधुनिक किसिमको शौचालय छैन, त्यस्तामाहरूमा स्थानीय तहमा लगानी गर्नुपर्छ।
छाया दत्त शर्मा। वास्तवमा स्थानीय निकायमा चाहिँ बजेटहरू लिएर आउँदाखेरि स्थानीय निकायको चाहिँ शिक्षा, स्वास्थ्य, बाटोहरूको चाहिँ विकासको निर्माणका चाहिँ बजेटलाई चाहिँ प्राथमिकतामा राखेर काम गर्नुपर्छ। जस्तै अब अहिले चाहिँ विद्यालयहरूमा चाहिँ जुन सरकारी स्तरका विद्यालयहरू छन् त्यसको चाहिँ पढाइ स्तरहरूमा चाहिँ कसरी सुदृढ गर्न सकिन्छ त्यस सम्बन्धमा चाहिँ बढी चाहिँ चासोहरू हुनुपर्छ।
मेरो नाम यदिने उपाने। विशेष त यहाँ त बाटोलाई नै ध्यान दिनुपर्ने हुन्छ, जस्तो बच्चा बच्ची स्कुल जाने बेला जेब्रा क्रसिङ, अनि त्यसपछि यो बाटोमा साँगुरो छ, फराकिलो बनाउँदैछ, त्यो पनि भएन भनेर फोहोर अति नै छ। म त यो नेपालमा सबभन्दा पहिला फोहोरै व्यवस्थित होस् भन्ने चाहन्छु। त्यसपछि अब यो ठेलाहरू पनि गरी खान भवन बस्या हो तिनीहरूको लागि एउटा विशेष ठाउँ छुट्याएर निश्चित क्षेत्र जस्तो छ केही सरकारी भवनहरूको आसपास होइन अब त्यो अलिक खाली भएको ठाउँमा चाहिँ उनीहरूलाई व्यवस्थित उनीहरूको पनि रोजगार बढ्ने र अरूलाई पनि भिडभाड कम हुने हुने थियो. एउटा चाहिँ सार्वजनिक शौचालय पनि चाहिएको छ नेपालगञ्जमा.
सावित्रा अर्याल. त्यसको लागि चाहिँ मेन चाहिँ हामीले सडकको लागि हुनुपर्छ. सडक बाटोको सुविधा भयो भने हुन्छ नि जनताहरूलाई यताउति हिँड्दाखेरि सजिलो हुन्छ. ठाउँ ठाउँमा हुन्छ नि शौचालयको व्यवस्था हुनु पर्यो. सरसफाइ हुनु पर्यो. सरसफाइको लागि रोडहरूमा ठाउँ ठाउँमा डस्टबिनहरूको व्यवस्था हुनु पर्यो. अब शिक्षाको लागि पनि बजेट ल्याउनु पर्यो. मेन चाहिँ यही नै हो.
विजय पौडेल. बाटो अनि नाला त्यसपछि यो मेन बाटोहरूमा जेब्रा क्रसिङ अनि यो पार्किङको सुविधा अनि यो बाटोमा जथाभावी ठेलाहरू राखिएका हुन्छन् ठेलाका चाउमिनका ठेलाहरू फलफुलका ठेलाहरू तिनीहरूलाई व्यवस्थित तरिका गराउने सार्वजनिक शौचालय धारा हरेक कुरालाई प्राथमिकता दिनुपर्छ.
धनगढी आसपासका सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि तिनमा विद्यार्थी संख्या बढेको छ. निजी विद्यालयमा चर्को शुल्क तिर्नु परेपछि अभिभावकले सन्ततिलाई अङ्ग्रेजी माध्यममा सञ्चालित सरकारी स्कुलमा भर्ना गर्न थालेका हुन्. कैलाश जोशीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ.
नेपालगञ्ज उपमहानगरपालिकाले भर्ना अभियानलाई प्रभावकारी रूपले सञ्चालन गर्न नगरमा रहेका बालश्रमिकहरूको अवस्था अध्ययन गरेको छ. बालश्रमिक परिवारहरूको स्थलगत अनुगमन गरी तयार पारिएको तथ्याङ्कका आधारमा अहिले विद्यालय भर्ना अभियान स्वरूप परिवारलाई आयोजन स्थलगत अनुगमन लगायत विभिन्न गतिविधिलाई उपमहानगरले अगाडि बढाएको छ. दैनिक नेपालगञ्जमा खबर छ.
सरकारले आगामी 8 वर्षमा 15 लाख मेट्रिक टन कार्बन व्यापार गर्ने तयारी गरेको छ. वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्र मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गरी व्यापार गर्ने तयारी गरेको हो. भूपेन्द्र ओलीले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ.
बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर 1 डुम्रेनी टोलमा 300 मिटर बाटो निर्माण भएको छ. जनता मार्ग स्थानीयको तीव्र पहल कदमी र नगरपालिकाको सहयोगमा सो बाटो निर्माण भएको हो. दैनिक नेपालगञ्जमा खबर छ.
हुम्लामा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीबारे छानबिन थालिएको छ. अन्नपूर्णले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुने गरेको समाचार प्रकाशन गरेपछि सरकार सङ्घीय मामिल तथा स्थानीय विकास मन्त्रालय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रको पहलमा जिल्ला समन्वय समिति जिससले छानबिन थालेको हो. नवराज महतराले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ.
जिल्ला वन कार्यालय बाँकेले अहिले तस्करी हुने नाकाहरू पहिचान थालेको छ. वन पैदावार र वन्यजन्तु तस्करी हुने गरेको गुनासो आएपछि जिल्ला वनले त्यस्ता नाकाहरूमा पहिचान थाल्न सुरु गरेको हो. नागरिकमा खबर छ.
मापदण्ड तथा पूर्वाधार बिना अजथाभावी खोलिएका विद्यालयलाई स्थानीय सरकारले मर्ज गर्न सुरु गरेको छ. यो दैलेखको खबर हो. नयाँ पत्रिका दैनिकमा विष्णु शर्माले लेख्नु भएको छ.
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ. निगमले पेट्रोल लिटरमा 1 रुपैयाँ र डिजल तथा मट्टीतेलमा 2-2 रुपैयाँ मूल्य बढाएको छ. हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ. नागरिकमा खबर छापिएको छ. यिनै खबरसँगै पश्चिम डायरी सकियो. बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक.
बाँकेमा निर्माणाधीन ग्रामीण सामुदायिक विद्युतीकरणको काम वर्षौंदेखि अलपत्र. राप्ती बगौडा जोड्ने हुलाके सडक मुआवजा नपाएपछि निर्माण कार्य रोक्ने तयारी.
स्थानीय प्रशासनले निर्माण सामग्री नदिँदा कर्णाली तटबन्ध निर्माण कार्य रोकियो. छिन्चु जाजरकोट सडक खण्डमा 1 वर्षभित्रै 12 वटा पक्की पुल बन्ने.
बाँके अवैध हात हतियारको ट्रान्जिट प्वाइन्ट सुरक्षा चुनौती. बाँके खजुरा गाउँपालिकाद्वारा बोर्डिङ स्कुललाई निगरानी.
र नेपालगञ्ज आशीर्वाद कप क्रिकेटको उद्घाटन खेलमा जिसान बाँके विजय. बाँके नरैनापुरमा गाउँ स्तरीय क्रिकेट प्रतियोगिता सुरु. हवस् त प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ. आज वैशाख 4 गते मङ्गलबार, अप्रिल 17 तारिक एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला. तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्. नमस्कार.